ابن نفیس المصطفیٰ اور مرحومہ کی والدہ مرحومہ سیدہ ذاکرہ خاتون بنت غیور حسن زوجہ سید سلیس المصطفیٰ، ایک مرتبہ سورہ فاتحہ اور تین مرتبہ سورہ اخلاص کی تلاوت فرمائیں۔ بسم اللہ الرحمن الرحیم۔
اللهم صل على محمد وعلى آل محمد.
سيما الإمام الثاني عشر المهدي المنتظر أرواحنا وأرواح العالمين لمقدمه الفداء ولعنة الله على أعدائهم أجمعين إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم، كل من عليها فان ويبقى وجه ربك ذو الجلال والإكرام فبأي آلاء ربكما تكذبان. سلام. قابل احترام معزز سامعین کرام، بزرگان محترم، عزاداران مظلوم کربلا اور ان کی والدہ گرامی سیدہ قوم فاطمہ زہرا سلام اللہ علیہا، بارگاہ پروردگار میں دس بدعا بھی ہیں اور شکر گزار بھی ہیں کہ اس نے ہمیں مجلس اعضاء اور عزادائی کی توفیق دی ہے۔ پروردگار، تیرا شکر کہ تو نے ہمیں فرش اعضاء پر بیٹھنے کی توفیق دی، اور تیری بارگاہ میں یہ دعا بھی ہے کہ ہم جو بھی عبادت کریں تیری رضا کے لیے کریں، عزاداری کریں تیری رضا کے لیے، ماتمداری کریں تیری رضا کے لیے، نمازیں تہجد ادا کریں تیری رضا کے لیے، قرآن کی تلاوت کریں تیری رضا کے لیے۔ آج بھی اگر ہم اس فرش عزا پر بیٹھے ہوئے ہیں تو تیری رضا کے لیے آئے ہیں۔ یہ مجلس حسین ہے، مجلس ایصال ثواب، تک اس مجلس کا اجر و ثواب خصوصاً مرحومہ اور مرحومین مد نظر تک پہنچ جائے۔ مگر عجیب بات یہ ہے کہ اے یہی تاریخ تھی کہ جس تاریخ میں مرحومہ کا انتقال ہوا، اور اے اسی تاریخ میں ان کی والدہ کا بھی انتقال ہوا، اور اس کی ایک تاریخ بعد یعنی اگلے دن کی تاریخ میں ان کے والد گرامی کا انتقال ہوا۔ یہ کوئی اتفاق نہیں ہے، یہ اتفاق نہیں ہے، اس لیے کہ ہمارے یہاں، ہمارے مذہب میں، ہمارے عقیدے میں، جعفری مذہب میں کوئی کام بھی اتفاق کی بنیاد پہ نہیں ہوتا۔ ہمارے یہاں ہمارے عقیدوں کی بھی علت ہے، ہمارے ہر عقیدے کا کوئی سبب ہے، ہر عقیدے کی کوئی بنیاد ہے، ہماری عزاداریاں ایک بنیاد اور ایک علت اور ایک سبب کی بنیاد پر ہیں، ہماری پوری زندگی کاز اینڈ افیکٹ کی بنیاد پر ہے۔ ایسا ہو ہی نہیں سکتا کہ ہم کوئی کام کریں اور اس کام کے لیے ہمارے پاس کوئی سبب موجود نہ ہو۔ ہماری موت بھی اتفاقی نہیں ہے، ہماری زندگی بھی اتفاقی نہیں ہے، ہمارا شیعوں کے گھر پیدا ہونا اتفاقی نہیں ہے۔ ہم امتحان دے کر آ چکے ہیں، کامیاب ہوئے ہیں تو مومنین کے گھر میں پیدا ہوئے ہیں۔ اسی لیے احادیث کی بنیاد پر علامہ محمد حسین طباطبائی نے یہ اعلان کیا تھا، کیا خوبصورت تین مقالے ہیں علامہ طباطبائی کے، انسان دنیا سے پہلے، انسان دنیا میں اور انسان دنیا کے بعد۔ دنیا سے پہلے کا ان کا مقالہ جس میں انہوں نے یہی کہا کہ عالم ضرب انسان سے امتحان لیا گیا، آیات بھی موجود ہیں، احادیث بھی موجود ہیں، تو امتحان لیا گیا तो हम शियों के घर में पैदा हुए, किसी गैर के घर में पैदा नहीं हुए। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। तो ये मजलिस से ये साले सवाब हर चंद मरहूमीन के लिए है, लेकिन है हुसैन की मजलिस। इस मजलिस का सवाब आज मरहूमा को पहुंचता है, मरहूम को पहुंचता है। सारी रहमतें बरसती हैं मरहूम या मरहूमा पर, लेकिन सिर्फ उन तक महदूद नहीं है, बल्कि इस मजलिस के फर्श अदा पर जो भी आता है, इस मजलिस की रहमतें उस पर भी बरसती हैं। सलावत पढ़ी मोहम्मद वाले मोहम्मद। और उसके यहाँ कोई हद नहीं है, कोई लिमिट नहीं है। ला महदूद रहमतों से नवाजता है। हद तो हमारे यहाँ है, वो ला महदूद नवाजना चाहता है, लेकिन हमारा सर्फ महदूद है। जितना महदूद है उतना हमें मिलता है। लेकिन अजीजान मोहतरम, इसी मजलिस की बदौलत मौत की याद भी ताज़ा हो जाती है। हम मौत के बारे में फिक्र करने लगते हैं। वो खूबसूरत सफर के जिसके जरिए से हम एक आलम से दूसरे आलम में दाखिल हो जाते हैं। इरफान इल्मे इरफान के तनाजुर में मौत की हकीकत पे गुफ्तगू करना चाहूंगा कि देखिए, हमारे यहाँ इल्मे इरफान कुरान से जुदा नहीं है, ना ही बुरहान से जुदा है, ना अक्ल से जुदा है, ना मुशाहिदात से जुदा है, और ना ही वही कुरान से जुदा है। तो इल्मे इरफान ने क्या कहा कि देखो, मौत जिंदगी के इख्तिताम का नाम नहीं है, मौत एक नई और खूबसूरत जिंदगी के आगाज का नाम है। मौत फना का नाम नहीं है, मौत बका का नाम है। मौत अपने लिए अर्ज कर रहे हैं हम, मोमिनीन के लिए अर्ज कर रहे हैं, हमें औरों से क्या लेना देना, औरों से क्या दरस। हमारे यहाँ मौत फजीलत है, मौत इज्जत है। हमारे यहाँ मौत भयानक नहीं है, मौत हमारे यहाँ खुशगवार है। हमारे यहाँ मौत तंग और तारीख दुनिया की तरफ सफर करने का नाम नहीं है, बल्कि मौत इस तंग और तारीख दुनिया से एक लामहदूद दुनिया की तरफ सफर करने का नाम है, एक नूरानी दुनिया की तरफ सफर करने का नाम है। हम मौत के जरिए किसी रूह खबीसा से मिलने नहीं जाते, बल्कि मौत के सफर के बाद अरवाह तैयबा से मिलने जाते हैं। हम मौत के जरिए मुनाफिकों के सरदार से मुलाकात करने नहीं जाते, बल्कि मौत के सफर के बाद इमामुल मुत्तकीन से मिलने जाते हैं। इस खूबसूरत सफर का नाम है। रिवायत के जुमले हैं कि बेहिश्त में, बेहिश्त कयामत में मोमिनीन जमा होंगे, मौला हुसैन की जियारत कर रहे होंगे, मौला का दीदार कर रहे होंगे। सारी नेमतें, बेहिश्त की सारी नेमतें जमा होकर ऐलान करेंगी परवरदिगार, बल्कि गिला करेंगी परवरदिगार, तूने हमें इन मोमिनीन के लिए बनाया है, हमारी खिलकत इन मोमिनीन के लिए है, मगर ये मोमिनीन हमारी तरफ तवज्जो ही नहीं करते, हमारी तरफ तवज्जो ही नहीं करते। जब से आए हैं हुसैन के इश्क में महव हैं, मुसलसल हुसैन का दीदार कर रहे हैं। आवाज आएगी, ऐ नेमतों इन मोमिनीन को छोड़ दो, इसलिए कि ये हुसैन के दीवाने हैं, ये हुसैन के आजादार हैं, ये हुसैन के चाहने वाले हैं। क्यों? इसलिए कि हुसैन का वजूद दुनिया को नहीं दिखाता, हुसैन का वजूद दुनिया की नेमतों को नहीं दिखाता, हुसैन का वजूद वो आईना है जिसमें सिर्फ अल्लाह का वजूद दिखाई देता है। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। खूबसूरत सफर का नाम है जिसके जरिए से मोमिन इस तंग तारीक दुनिया को छोड़कर لامحدود دنیا کی طرف سفر کرتا ہے، اور پھر میزبان بھی وہ ہیں جو اللہ کی تمام صفات کے مظہر ہیں۔ سبحان اللہ، سبحان اللہ۔ اب دیکھیے ایک مقولہ ہے، قول جو بہت مشہور ہے، مسلسل یہی کہتے ہیں کہ موت تو سب کو آئے گی، ہم سب اس دنیا سے گزر جائیں گے، ہم سب ایک دن مر جائیں گے، لیکن دیکھنا یہ ہے کہ قرآن کیا کہتا ہے، عرفان کیا کہتا ہے، برہان کیا کہتا ہے۔ قرآن نے آواز دی، کل نفس ذائقۃ الموت، ہر نفس کو موت کا ذائقہ چکھنا ہے۔ یہ ایک سورے میں نہیں ہے، یہی ایک آیت تین مختلف سوروں میں ہے۔ یہی آیت سورہ آل عمران میں بھی ہے، سورہ انبیاء میں بھی ہے، سورہ عنکبوت میں بھی ہے۔ ہے ایک پیغام، ہے ایک لب و لہجہ کہ ہاں ہر نفس کو موت کا ذائقہ چکھنا ہے۔ ایک اور منزل پر اعلان ہوا کہ کل شیء ہالک، ہر شے کو ہلاک ہونا ہے۔ کل من علیہا فان، سورہ رحمان، کہ ہر وہ شے کے جو روئے زمین پر ہے وہ فانی ہے، اسے ختم ہونا ہے، وہ باقی نہیں ہے۔ تو دیکھیے تین مختلف آیتیں، پیغام ایک ہے کہ ہر نفس کو مرنا ہے، ہر شے ہالک ہے، ہلاک ہونے والی ہے، اور ہر وہ چیز جو روئے زمین پر ہے وہ فانی ہے۔ لیکن کیا پیغام پہنچ گیا؟ قرآن یہاں پر رکا نہیں، کہا کل شیء ہالک، سورہ قصص کی آیت ہے، کل شیء ہالک الا وجہہ، ہر شے ہالک ہے مگر وہ ہلاک ہونے والا نہیں ہے جو وجہ اللہ ہے، وہ ہلاک ہونے والا نہیں ہے جو اللہ کا چہرہ ہے، جو وجہ اللہ ہے۔ کل من علیہا فان، ہر شے کے جو روئے زمین پر ہے وہ فانی ہے۔ ویبقا وجہ ربک ذو الجلال والاکرام، ہر شے فانی ہے مگر وہ باقی ہے جو اللہ کا چہرہ ہے۔ صلوات پڑھیں محمد و آل محمد۔ مجھے تھوڑا سا پانی آگے پلا دیں۔ صلوات پڑھیں محمد و آل محمد۔
منرل واٹر مانگ لیجیے گا۔
بائی دیگر سلوات پڑھی محمد و آل محمد۔ تو دیکھیے میسج ایک ہے، ہر شے فنا ہو جائے گی، ہر نفس ختم ہو جائے گا، لیکن جو وجہ اللہ ہے، جو وجہ اللہ ہے وہ باقی ہے، وہ ہلاک ہونے والا نہیں ہے۔ تو یہ وجہ اللہ ہے کون؟ ذرا دیکھیے وجہ اللہ ہے کون۔ زیارت کے جملے ہیں، میں پوری زیارت پڑھنے نہیں جا رہا، زیارت نامہ ہے، مولا کا زیارت نامہ ہے۔ ہم سلام کرتے ہیں، السلام علیک یا خلیفۃ اللہ، اے خلیفہ الہی آپ پر ہمارا سلام۔ السلام علیک یا حجت اللہ، اے حجت الہیہ آپ پر ہمارا سلام۔ السلام علیک یا باب اللہ، اے باب الہی آپ پر ہمارا سلام۔ السلام علیک یا حجاب اللہ، اے حجاب الہی آپ پر ہمارا سلام۔ السلام علیک یا سبیل اللہ، اے سبیل الہی آپ پر ہمارا سلام۔ السلام علیک یا لسان اللہ، اے لسان الہی آپ پر ہمارا سلام۔ السلام علیک یا وجہ اللہ، اے چہرہ الہی آپ پر ہمارا سلام۔ تو وہ ذات کہ جو باب اللہ ہے، جو حجت اللہ ہے، جو خلیفۃ اللہ ہے، جو لسان اللہ ہے، وہی وجہ اللہ بھی ہے۔ یہ تمام القاب ایک ذات مقدسہ کے لیے ہے، اور وہ جس کے لیے رسول اللہ نے بھی کہا، جس کے لیے اہل بیت نے بھی کہا کہ صرف ہم نہیں بلکہ ہمارا وہ سب سے بڑا، ہماری ذات ذوات مقدسہ میں سب سے وہ بلند عظیم آیت کہ جس کا نام علی ابن ابی طالب ہے، وہ وجہ اللہ ہے، وہ لسان اللہ ہے، وہ باب اللہ ہے، وہ جنب اللہ ہے، وہی خلیفۃ اللہ ہے۔ صلوات پڑھیں محمد و آل محمد۔ لیکن ندین علی محترم، اگر پروردگار نے لفظ کا استفادہ کیا ہے تو کیا اس کا مطلب ہے کہ اس کا چہرہ بھی ہے، کیا اس کے ہاتھ بھی ہیں، کیا اس کا جسم بھی ہے؟ میں صرف اس لفظ کو سمجھانے کی کوشش کروں گا، بزرگ جانتے ہیں، اپنے نوجوان دوستوں کے لیے عرض کر رہا ہوں کہ کیا اس کا چہرہ ہے وہ پروردگار کے جو سبحان ہے، وہ پروردگار جو جسم اور جسمانیات سے منزہ ہے، وہ پروردگار جو جسم سے جسمانیات سے مبرہ ہے، وہ کیوں یہ لفظ اپنے لیے استعمال کر رہا ہے؟ کہا کہ تمہیں سمجھنے کی ضرورت ہے، وہ یہ تو کہہ سکتا تھا کہ میری ذات باقی ہے۔ اچھا، بعض لوگوں نے ترجمہ کیا کہ سب مر جائیں گے مگر اللہ کی ذات باقی رہے، سب ختم ہو جائیں گے مگر اللہ کی ذات باقی رہے گی۔ تو پھر وجہ کا لفظ استعمال کرنے کی کیا ضرورت تھی؟ وہ کہہ دیتا تبقى ذات اللہ، کل شیء ہالک، ہر شے ہلاک ہو جائے گی، وجہہ الا وجہہ نہ کہتا، کہتا الا ذاتہ الا وجودہ۔ تو اس نے وجہ کا لفظ کیوں استعمال کیا؟ اس نے چہرے کا لفظ کیوں استعمال کیا؟ اب دیکھیے، یہ ہماری صورت ہے، ہمارا چہرہ ہے، چہرے سے ہوتا کیا ہے؟ چہرے سے انسان کی شناخت ہوتی ہے، چہرے سے انسان پہچانا جاتا ہے، ہاتھوں سے شناخت نہیں ہوتی، انگلیوں سے شناخت نہیں ہوتی، چھاتی سے شناخت نہیں ہوتی، پیروں سے کوئی پہچانا نہیں جاتا، چہرے سے انسان کی شناخت ہوتی ہے۔ تو وہ کہ جو منزہ ہے جسم اور جسمانیت سے، اس نے کہا میرا اپنا تو کوئی چہرہ نہیں ہے مگر کوئی ہے جو میرا چہرہ بن گیا ہے، کوئی ہے جو میرا چہرہ ہے، جسے دیکھ کر لوگ مجھے پہچانتے ہیں، جسے دیکھ کر لوگ میری شناخت حاصل کرتے ہیں، میری معرفت حاصل کرتے ہیں۔ وہ میرے تمام صفات، میری تمام صفات، میرے تمام افعال کا مظہر ہے، میری صفات اس میں ظاہر ہو گئی ہیں، میرے افعال اس میں ظاہر ہو گئے ہیں۔ اب اگر کوئی میرے فعل کو پہچاننا چاہتا ہے تو بھی علی کو دیکھے، اگر کوئی میری صفات کو دیکھنا چاہتا ہے تو بھی علی کو دیکھے، اگر کوئی میری ذات کو بھی دیکھنا چاہتا ہے تو علی ابن ابی طالب کو دیکھ لے۔ صلوات پڑھ محمد و جائیے اور ذرا گہرا سوچیں تو اس منزل پر ایک اور پیغام ملتا ہے کہ دیکھیے، چہرے پر آنکھوں کے اشاروں سے سمجھ میں آ جاتا ہے کہ یہ لفظ کیا، یہ شخص کیا سوچ رہا ہے، آنکھوں کی حرکتوں سے سمجھ میں آ جاتا ہے کہ یہ صاحب کیا کرنے جا رہے ہیں، اس کے لبوں کی جنبش سے سمجھ میں آ جاتا ہے کہ یہ صاحب کیا کرنے جا رہے ہیں۔ تو بس علی کو دیکھ کر کس کیا سمجھ میں آتا ہے؟ علی کے افعال کو دیکھ کر اللہ کے افعال کی شناخت ہوتی ہے، علی کی صفات کو دیکھ کر اللہ کی صفات کی شناخت ہوتی ہے۔ یعنی علی کا بولنا اس کا بولنا، علی کا خاموش رہنا اس کا خاموش رہنا، یہ عرفان کی نگاہ میں عرض کر رہا ہوں، علی کا خاموش رہنا اس کا خاموش رہنا، علی کی مرضی اس کی مرضی، علی کا غضب اس کا غضب، علی کی فصاحت اس کی فصاحت، علی کی بلاغت اس کی بلاغت، علی کا طریقہ اس کا طریقہ، علی کی صلح اس کی صلح، علی کی جنگ اس کی جنگ، علی کا در خیبر اکھاڑنا اس کا در خیبر اکھاڑنا ہے۔ صلوات پڑھ محمد و آل محمد۔ تو علی وجہ اللہ ہے، علی اللہ کی تمام صفات کا مظہر ہے، علی اللہ کے تمام افعال کا، اعمال کا مظہر ہے۔ لیکن اگر وہ وجہ اللہ ہے تو سمجھ میں آ گیا کہ یہ مقولہ جو ہمارے درمیان ہے کہ ہر کسی کو مرنا ہے، ہر کسی کو ختم ہونا ہے، हर शय फानी है तो नहीं, कहा वजहुल्लाह हमेशा जिंदा है, वजहुल्लाह हमेशा बाकी है, वजहुल्लाह को सवाल नहीं है, वजहुल्लाह खत्म होने वाला नहीं है। न सिर्फ वो खुद जिंदा है बल्कि उसकी विलायत के चश्मे से अगर खिज्र आबे हयात पिए तो उसे भी जिंदगी मिलती है, और ईसा भी अगर आकर उसके कदमों में गिर जाए तो उसे भी अबदी जिंदगी नसीब होती है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। लेकिन ये फलसफा भी तो समझ में आ जाए ना कि वो कैसे जिंदा है, वो कैसे जिंदा है, वजहुल्लाह कैसे जिंदा है, मौत क्या है। शुरू ही में हमने आपके लिए तारीफ पेश कर दी, मौत एक दुनिया से दूसरी दुनिया की तरफ सफर करने का नाम है, एक आलम से दूसरे आलम में सफर करने का नाम है। लेकिन परवरदिगार तो हर जगह मौजूद है, उसे सफर करने की जरूरत नहीं है। इसीलिए क्या कहा, हुवा माअकुम अइनमा कुंतुम, ये कुरान की आयत है कि तुम जहां भी रहो वो तुम्हारे साथ है, तुम आलम दुनिया में रहो वो तुम्हारे साथ है, तुम आलम बरज़ख में रहो वो तुम्हारे साथ है, तुम आलम कयामत में रहो, तुम आलम नफ्स में रहो वो तुम्हारे साथ है। बिल्कुल यही लबो लहजा कहा कि अइनमा तुवल्लू फसम वजहुल्लाह, कहा जिस तरफ तुम अपना रुख मोड़ो वजहुल्लाह को देखोगे, इस दुनिया में जहां देखो वजहुल्लाह मौजूद है, बरज़ख में जहां देखो वजहुल्लाह मौजूद है, कयामत में जहां देखो वजहुल्लाह मौजूद है, तो इस आलम में भी मौजूद, आलम बरज़ख में भी मौजूद, आलम कयामत में भी मौजूद। तो यह हमारे यहां मौत है कि हम एक आलम से दूसरे आलम में सफर करते हैं, तो वो जो हर आलम में मौजूद हो उसके यहां मौत के माना ही नहीं है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। मोहतरम वजहुल्लाह वो जिसके जरिए अल्लाह की शनाख्त। कुछ ऐसे लोग हैं, कुछ ऐसे मोमिनीन हैं जिनको देखकर अल्लाह की याद ताज़ा हो जाती है, कुछ ऐसे मुत्तकी लोग हैं जिनको देखकर अल्लाह की याद ताज़ा हो जाती है, मगर अली वो है जिसे देखकर अल्लाह की मारिफत नसीब होती है, अल्लाह की शनाख्त नसीब होती है। सिर्फ याद ताज़ा नहीं होती, अच्छा अली को कुछ कहने की ज़रूरत भी नहीं है कि अली मौला के इतने नहजुल बलागा में खुतबे मौजूद हैं, अली को कुछ कहने की जरूरत भी नहीं है, सिर्फ कोई अली को देख ले, अली के अफ़आल को देख ले, अली की सिफात को देख ले तो उसे अल्लाह की शनाख्त मिलती है। तो अब आप मुझे ये बताइए, क्या आलम दुनिया में सिर्फ मोमिनीन को अल्लाह की शनाख्त की जरूरत है, या आलम बरज़ख में भी है, आलम कयामत में भी है, जहां जहां तमाम मखलूकात को, मौजूदात को अल्लाह की मारिफत की जरूरत है, वहां वहां वजहुल्लाह के होने की जरूरत है, वहां वहां अल्लाह, जहां जहां अल्लाह की शनाख्त की जरूरत है, वहां वहां वजहुल्लाह के मौजूद होने की, हाजिर होने की जरूरत है। तो बस जहां जहां अल्लाह है वहां वहां वजहुल्लाह भी है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। और इसीलिए रसूलुल्लाह ने जब मेरे मौला की विलायत का ऐलान किया तो ये नहीं कहा कि ऐ मोमिनों अगर मैं तुम्हारा मौला तो अली भी तुम्हारा मौला है, ऐ मुसलमानों अली तुम्हारा मौला है, ऐ मोमिनों अली तुम्हारा मौला है, ये नहीं कहा, कहा मन कुंतु मौला, मन कुंतु मौला। देखिए कोई हद नहीं है इसमें, कोई लिमिटेशन नहीं है इसमें, मन कुंतु मौला हो जिस जिसका भी मैं मौला हूं, है इसमें कोई हद, आप मुझे बता दें कोई हद है, इसमें कोई हद नहीं है। जिस जिसका मैं मौला हूं, अगर मैं मुसलमानों का मौला हूं तो अली भी मुसलमानों का मौला है, अगर मैं मोमिनों का मौला हूं, अगर मैं इंसानों का मौला हूं तो अली भी तमाम इंसानों का मौला है, अगर मैं फरिश्तों का मौला हूं तो अली भी तमाम फरिश्तों का मौला है, अगर मैं जिन्नात का मौला हूं तो अली भी तमाम जिन्नात का मौला है, अगर अली तमाम औलिया का मौला है तो मैं भी अली की तरह, अली मेरी तरह तमाम औलिया का मौला है, अगर मैं तमाम अंबिया का मौला हूं तो अली भी मेरी तरह तमाम अंबिया का मौला है। कोई हद नहीं है, कोई लिमिट नहीं है। बिल्कुल इसी तरह बहिश्त में जितनी नेमतें हैं वो सारी नेमतें मैं मुख्तसर कर रहा हूं, चार पांच ऐसी अहादीस मैं अपने साथ लेकर आया था कि आपको सुनाऊं, लेकिन मेरे पास वक्त नहीं है। वक्त की तंगी की वजह से मैं खुलासा पेश कर रहा हूं कि जितनी नेमतें हैं बहिश्त में, तमाम कायनात के एक हिस्से का नाम बहिश्त है। तो बहिश्त में जितनी नेमतें हैं उन नेमतों की हकीकत का नाम विलायत अली है। विलायत अली की वजह से नेमत नेमत होती है। विलायत अली ना हो तो नेमत नेमत नहीं है। अब सिर्फ बहिश्त नहीं, आलम दुनिया की जितनी नेमतें हैं वो अली की विलायत के सदके में, आलम बरज़ख की जितनी नेमतें हैं वो अली की विलायत की सदके में है, आलम महशर आलम कयामत की जितनी नेमतें हैं वो अली की विलायत के सदके में है। इसीलिए रसूलुल्लाह ने भी कहा, तमाम आइम्मा ने कहा कि इंसान जब इस दुनिया से गुजर जाता है तो बड़े सवालात होते हैं, अहम सवालात होते हैं, उनमें से तीन अहम सवालात कौन से हैं? मन रब्बुक, तुम्हारा परवरदिगार कौन है? मा दीनुक, तुम्हारा दीन क्या है? मन नबीयुक, तुम्हारा नबी कौन है? तौहीद के बारे में सवाल हुआ, अल्लाह के वजूद के बारे में सवाल हुआ, दीन के बारे में सवाल हुआ, नबी के बारे में सवाल हुआ, लेकिन फरिश्ते यहां पर रुकते नहीं हैं, कहते हैं कि अब जिसकी बदौलत जिसके तसद्दुक में तुम नेमतें लेते रहे उसके बारे में भी बताओ, मन इमाम, तुम्हारा इमाम कौन है? तुम्हारा इमाम कौन है? एक अजीबो गरीब वाकया है जिसे अल्लामा मोहम्मद हुसैन तबतबाई ने नकल किया अपने उस्ताद गरामी हजरत आयतुल्लाह काजी तबतबाई से। सलावत पढ़े मोहम्मद वाले। एक औरत का इंतकाल हो गया। इसकी बच्ची, इसकी बेटी इससे बहुत मोहब्बत करती थी। जब जनाजा उठा सारे मर्द लेकर के चले कब्रिस्तान की तरफ, ये बेटी भी निकल आई घर से और मुसलसल कब्रिस्तान की तरफ जा रही है, जारो कतार हो रही है, इसे जुदाई बर्दाश्त नहीं हो रही, फिराक बर्दाश्त नहीं हो रहा। अब दफनाने लगे मगर ये बच्ची मुसलसल चीख चीख कर रो रही है। आलिम दीन से कहा कि मैं अपनी माँ के बगैर नहीं रह सकती। सब ने मिलकर फैसला किया, वाकया तुलानी है बस मैं खुलासा पेश कर रहा हूँ कि देखिए सब ने मिलकर फैसला किया कि अच्छा एक रात के लिए इस बच्ची को हम इजाजत दे देते हैं कि ये कब्र में अपनी माँ के साथ सो जाए एक रात के लिए। दफनाने ही रहे, एक तख्ता रख दिया गया कब्र पर, जनाजा कब्र में है
और ये भी कब्र के अंदर अपनी मां के साथ सिर्फ एक रात के लिए। अब जब सुबह हुई सब वापस आए, इन लोगों ने क्या देखा, जब तख्ते को एक तरफ कर दिया गया क्या देखा कि ये जवान लड़की जो रात में जवान थी अब बूढ़ी हो गई है, इसके सर के बाल सफेद हो गए हैं। एक रात के बाद पूछा गया ये क्या हुआ, क्या माजरा है, कहा मैं रात में यही अपनी मां के साथ थी लेकिन कुछ फरिश्ते आए, उन्होंने सवाल किए, कहा मन रब्बुक, मेरी मां ने कहा अल्लाह जल्ल जलालुहु, कहा मन नबीयुक, तो मेरी मां ने जवाब दिया मोहम्मद रसूलुल्लाह, कहा मन इमामुक, मेरी मां परेशान हो गई, शिया नहीं थी, कहने लगी मुझे नहीं मालूम मेरा इमाम कौन है। उन फरिश्तों ने वो कुर्स मारा कि जिसके शोले आसमान तक पहुंच गए, मैं उन चंद लहजों में बूढ़ी हो गई। चंद लहजों में आयतुल्ला काजी नकल कर रहे हैं, ये लड़की जब लड़की नहीं थी बूढ़ी हो चुकी थी, घर पहुंची पूरा कबीला शिया हो गया इस एक वाकये के जरिए से। ये एक लड़की जो एक रात में बूढ़ी हो गई, क्यों, इसलिए कि मन इमाम के सवाल का जवाब नहीं दे सकी। लेकिन इससे पहले मन रब का सवाल भी है जिसके लिए हम सबको तैयार होना है, इसलिए कि वहां हम जबान के जरिए से जवाब नहीं देंगे, अपने बातिन के जरिए से जवाब देंगे। आलम मलकूत में, आलम बरज़ख में जबान को इजाजत नहीं है कि वो हरकत करे, बल्कि बातिन के जरिए से जो कुछ बातिन में होगा वो दिखाई देगा। अब रब के माना क्या है, इलाह क्या माना क्या है, ला इलाहा इल्लल्लाह हमेशा हमारी जबान पर है, मगर कहा क्या जबान से कह भी दिया ला इलाह तो क्या हासिल, दिलो निगाह मुसलमान नहीं तो कुछ भी नहीं। हम अपनी जबान से तो मुसलसल ला इलाहा इल्लल्लाह कहते हैं, लेकिन कभी हमने इलाह के माना पर गौर किया, इलाह कहते हैं उस मौजूद को, उस वजूद को जिसकी तरफ मुसलसल इंसान की तवज्जो रहती है, जो मुसलसल इंसान की तवज्जोहात का मरकज रहता है, यानी मुसलसल इंसान अपने कल्ब के जरिए अपने दिल के जरिए उस वजूद का तवाफ करता है, उठता है सुबह में तो तवज्जो अल्लाह की तरफ होती है, रात में सोता है तो तवज्जो अल्लाह की तरफ होती है, नमाज में तवज्जो अल्लाह की तरफ होती है, तिजारत करते वक्त अल्लाह की तरफ तवज्जो होती है, बिजनेस करते वक्त, जॉब के वक्त, स्कूल में, जहां जहां भी ये मोमिन जाता है तवज्जो सिर्फ अल्लाह की तरफ होती है। तो बस जैसे ही ये आलम बरज़ख में दाखिल होता है इससे सवाल किया जाता है तो इसे इजाजत बोलने की नहीं दी जाती, इसके बातिन को देखा जाता है कि इसके दिल में सबसे ज्यादा किसकी मोहब्बत है, इसके दिल में सबसे ज्यादा तवज्जो किसकी तरफ है, शायद ज़बान पर ला इलाहा इल्लल्लाह हो लेकिन सबसे ज्यादा मोहब्बत माल और दौलत से, शायद जबान पर ला इलाहा इल्लल्लाह हो लेकिन दिल में सबसे ज्यादा मोहब्बत अपनी जात से हो, सबसे ज्यादा मोहब्बत पैसे से हो, सबसे ज्यादा मोहब्बत शोहरत से हो। दुनिया में जहां जहां भी इंसान जाए जितनी नेमतें हासिल करे, हर नेमत में कोई ना कोई हद है, कोई ना कोई ऐब है, इसीलिए परवरदिगार ने खुद ये कहा हमेशा सुभान अल्लाह का विर्द किया करो, सिर्फ मैं बेऐब हूं, मेरी जात में कोई हद नहीं है, यानी है कोई ऐसा महबूब जिसके यहां कोई ऐब ना हो, वो सिर्फ अल्लाह की जात है जो बेऐब है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। इसीलिए बहुत एहतियात की जरूरत है और इसीलिए अहले बैत अलैहिस्सलाम ने कहा नमाजों के जरिए से तमरकुज हासिल करो, कंसंट्रेशन हासिल करो, फोकस हो जाओ अल्लाह की जात पर, और इस फोकस रहने पर कोई काम इंसान से नहीं छूटता। इंसान अपनी जॉब पर भी जाए, याद तो दिल में रहती है, तवज्जो तो दिल में रहती है, हाथ पैर रुकते तो नहीं है, काम मुसलसल कर रहे हैं लेकिन तवज्जो उसकी तरफ है। अपना काम कर रहे हैं, कोई लिख रहा है, तवज्जो उसकी तरफ है। बच्चों के साथ खेल रहे हैं, तवज्जो उसकी तरफ है। तवज्जो उसी की तरफ होती है जिससे सबसे ज्यादा मोहब्बत होती है। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। सजीदाने मोहतरम, खुदा न खास्ता ऐसा ना हो कि हम अपना इलाह अपने माल को बना लें, अपने अकरबा को बना लें, अपनी जात को बना लें, अपनी तिजारत को बना लें, अपनी शोहरत को बना लें, और फिर वहां हमारे बातिन से पूछा जाए कि मन रब्बुक, और फिर हमारे पास कोई जवाब ना हो। और यही मसला है, और यह बहुत बड़ा मसला है। कल इंसान इस दुनिया से गुजरने लगता है, यानी जब मौत वाकया हो जाती है, तो चंद तरह के लोग हैं जिनके दिल में बहुत ज्यादा दुनिया की मोहब्बत है, माल की मोहब्बत है, दौलत की मोहब्बत है, औलाद की मोहब्बत है, नफ्स की मोहब्बत है। वो इस दुनिया को तर्क नहीं कर सकते, तर्क ही नहीं कर सकते, छोड़ ही नहीं सकते। तो चंद तरह के लोग हैं, कुछ ऐसे हैं जिनके दिल में थोड़ी बहुत अल्लाह की मोहब्बत है, और उसके साथ दुनिया की भी मोहब्बत है। लिहाजा जब जनाजा उठता है तो ये साहब जिनका इंतकाल हो गया है, ये भी लोगों के साथ होता हुआ कब्रिस्तान तक पहुंचता है, और फिर क्या देखता है कि मेरे अपने मुझ पर मिट्टी डाल रहे हैं, मुझे दफना रहे हैं, मुझे कब्र में दफना रहे हैं। तो वो मोहब्बत जो दिल में थी औलाद के लिए, वो खत्म हो जाती है। कि मैं दुनिया से जुदा हो गया, मैं अपने मान से जुदा हो गया, मैं अपनी दौलत से जुदा हो गया, ना मैं अपनी दौलत ले जा सकता हूं, ना मैं अपना माल ले जा सकता हूं, और ये बच्चे तो खुद ही मुझे कब्रिस्तान ले आए हैं। लिहाजा जितनी मोहब्बत थी वो भी कम हो जाती है, और फिर अल्लाह की मोहब्बत इंसान को खींच कर ले जाती है। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। सलावत पढ़ी मोहम्मद व आल मोहम्मद। ये आयत ऐलान कर रही है कि ऐ मोमिनों, तुम्हें इस सफर के लिए तैयार होना है। ये बहुत खूबसूरत सफर है, इससे घबराने की जरूरत नहीं है, इसके लिए तैयार रहने की जरूरत है। बहरहाल इंसान को जाना है, लेकिन कुछ ऐसे लोग हैं जैसे ही रूह बदन से जुदा हुई, तशिये जनाजा का इंतजार ही नहीं किया, जैसे ही रूह बदन से जुदा हुई, ये मरहूम अल्लाह की मोहब्बत में गर्क है, फौरन चले गए, फौरन चले गए। जैसे ही रूह बदन से जुदा हो गई, तैयार थे पहले ही से, इस बात का इंतजार ही नहीं किया कि ये लोग मुझे कब्रिस्तान लेकर के जाएं, मुझे दफनाएं, नहीं, उससे पहले ही खुद चले गए। नहीं, इससे बढ़कर भी एक मकाम है, एक बुलंद मंजिल है। का कुछ ऐसे मोमिनीन भी हैं जो अभी इसी दुनिया में हैं, उनकी रूह भी जुदा नहीं हुई, लेकिन दुनिया की जर्रा बराबर मोहब्बत भी उनके दिल में नहीं है, लेकिन अल्लाह से टूट कर मोहब्बत कर रहे हैं। दुनिया में रहते हैं, दुनिया को छोड़कर चले जाते हैं, आलम बरज़ख में पहुंचते हैं, और वापस भी दुनिया की तरफ आ जाते हैं। सलावत पढ़े मोहम्मद व आल मोहम्मद। और इसी मकाम को इख्तियारी मौत कहते हैं, कि इंसान के पास ऑप्शन मौजूद है। आप जाना चाहते हैं, आप अल्लाह की और निशानियों का दीदार करना चाहते हैं, चले हम आपको आलम बरज़ख की तरफ लेके चलते हैं। कुछ ऐसे भी हैं जो सिर्फ आलम बरज़ख तक महदूद नहीं रहते, आलम कयामत की तरफ भी चले जाते हैं, चाहे मौत से पहले हो या मौत के बाद हो। इसीलिए रसूलुल्लाह ने तमाम अपने चाहने वालों से कहा, मूतु, मर जाओ, कबल अन तमूतु, इससे पहले क्यों मर जाओ। सलावत पढ़े मोहम्मद व आल मोहम्मद। हाँ, इस सफर का आगाज खुद करो, اس سفر کا آغاز کیسے ہوگا کہ جب اس دل میں دنیا کی محبت کی جگہ اللہ کی اور اہل بیت کی محبت آ جائے، پھر انسان اس سفر کے لیے تیار ہو جاتا ہے اور آہستہ آہستہ زہد اختیار کرتا ہے. زہد کا مطلب ہرگز یہ نہیں ہے کہ انسان جا کر روزی نہ کمائے، جا کر کے کام نہ کرے، نہیں. روزی کمانا عین عبادت ہے ہمارے یہاں، عین عبادت ہے. اگر عبادت کے 10 اجزاء ہوں، یہ حدیث کے جملے ہیں، اگر عبادت کے 10 اجزاء ہوں تو ان 10 اجزاء میں سے 9 اجزاء حلال روزی کمانا ہے. تو روکا نہیں گیا بلکہ کہا عین عبادت ہے، 9 جز اجزاء کی طرف، عبادت کی طرف جاؤ، لیکن یاد رکھو پیسہ کماؤ اس کی رضا کے لیے، دولت کماؤ اس کی رضا کے لیے. کوئی حد بھی نہیں ہے کتنا کماؤ، میرے اللہ جتنا کما سکتے ہو کماؤ، مگر اس کی محبت میں غرق نہیں ہونا. اگر اس کی محبت آ جائے پھر تم میری محبت سے اور علی کی محبت سے دور ہو جاؤ گے، حسین کی محبت سے دور ہو جاؤ گے. صلوات پڑھیں محمد و آل محمد. یہ عجیب منزل ہے عزیزان محترم. بہت بڑے عالم دین ہمارے گزرے ہیں جناب حکیم ہیت جی، کہ جو اس اختیاری موت کے خلاف تھے. علماء میں جب بھی گفتگو ہوتی تھی وہ کہتے تھے یہ ممکن ہی نہیں ہے کہ کوئی اس دنیا میں رہے اور جا کے عالم برزخ کا سفر کرے. صلوات پڑھیں محمد و آل محمد. آگے تشریف لائیے، بڑے غیر صلوات پڑھیں محمد و آل محمد. حکیم ہیت جی ہمارے بڑے علماء میں سے ایک عالم دین ہیں، صرف عالم نہیں ہیں، عالم ربانی ہیں، عارف باللہ ہیں، لیکن عرفان سے پہلے صرف فقہ کے استاد تھے، اصول کے استاد تھے. اپنے شاگردوں سے کہتے تھے یہ ممکن ہی نہیں ہے، یہ اختیاری موت ممکن نہیں ہے کہ کوئی اس دنیا میں بھی رہے اور عالم برزخ کی طرف سفر بھی کرے، عالم قیامت کی طرف بھی جائے، یہ ممکن ہی نہیں ہے. بس میں نے مختصر کیا. ایک ولی اللہ ان کے مدرسے میں آئے، جس مسجد میں یہ تشریف فرما تھے، آگے آ کر کے کہا قبلہ آپ اس موضوع پہ گفتگو نہ ہی کریں تو بہتر. کہا کیوں نہ کریں، یہ تو ہمارا موضوع ہے، ہم کلام الہی پہ گفتگو کرتے ہیں، یہ کلام الہی کے موضوعات میں سے ایک موضوع ہے کہ اختیاری موت ممکن ہے یا نہیں. صلوات پڑھیں محمد و آل محمد. ولی اللہ نے، وہ عارف باللہ جو ان کی نظروں کے سامنے بیٹھے ہوئے تھے، انہوں نے پہلے 2-3 جملے کہے. اچھا تم سے بحث کرنے کی ضرورت نہیں ہے، اب میں تمہیں کر کے دکھاتا ہوں کہ میں یہیں رہ کر کیسے عالم برزخ کی طرف جا سکتا ہوں. اس کی نظروں کے سامنے وہی مسجد میں لیٹ گئے، کہا انا للہ و انا الیہ راجعون. حکیم ہیت جی آگے آئے، شانہ ہلایا، نبض چیک کیا، کبھی دنیا سے گزر گئے ہیں، پریشان ہو گئے. اپنے شاگردوں کو بلایا، مدرسے کے نگہبان کو بلایا، کیسے کیا ہو گیا ہے. سب نے دیکھا کہ یہ دنیا سے گزر گئے ہیں، یہ تو مر گئے ہیں. جب سب نے چیک کیا، جب سب نے کنفرم کر لیا کہ یہ صاحب دنیا سے گزر گئے ہیں، تو چند لمحوں میں پھر اٹھ کر بیٹھ گئے، کہا بسم اللہ الرحمن الرحیم. کہا جس ذات کی قدرت سے میں اس دنیا کو چھوڑ کر گیا تھا، اب اسی ذات کی قدرت سے واپس بھی آ گیا ہوں. صلوات پڑھیں محمد و آل محمد. کہا حکیم ہے جی اب یہ بتاؤ کیا تمہیں یقین آ گیا؟ کہ اب مجھے یقین آ گیا. اب پھر اس واقعے کے بعد حکیم ہیت صرف فقیہ نہیں رہے، صرف علم فقہ کے استاد نہیں رہے، اب عبادتوں میں اضافہ کیا، ریاضتوں میں اضافہ کیا. اب سمجھ میں آ گیا کہ یہ موت کا سفر اختیاری بھی ہے اور اجباری بھی ہے، جبری بھی ہے. کوئی چاہے تو یہ سفر اپنی موت سے پہلے اختیار کر سکتا ہے. یہ خوبصورت سفر ہے, یہ ایسا خوبصورت سفر ہے کہ جس کی منزل پر پہنچنے کے بعد, چاہے منزل پر پہنچ جائے چاہے ابتدا ہی میں, اس سفر کے میزبان کا نام علی ابن ابی طالب ہے. سبحان اللہ, سبحان اللہ. کہا اگر اس سفر میں میزبان علی ابن ابی طالب ہو, کہ جب قرآن نے بھی آواز دی ہے قل یا ایھا الذین آمنوا ان زعمتم انکم اولیاء للہ من دون الناس فتمنوا الموت ان کنتم صادقین, اگر اللہ تمہارا محب ہے, اگر اللہ تمہارا محبوب ہے تو پھر تمہیں موت سے گھبرانے کی ضرورت نہیں ہے, موت کو آغوش میں لے لو. کیوں؟ اس لیے کہ تمہیں موت کے ذریعے اللہ کی ملاقات بھی نصیب ہوگی, پنجتن آل ابا کی ملاقات بھی نصیب ہو. صلوات پڑھے محمد وآل محمد. علامہ محمد حسین تہرانی اپنی کتاب معیار شناسی میں ایک نہیں کئی ایک روایات نقل کرتے ہیں. وہ کہتے ہیں کہ جیسے ہی مومن عالم برزخ میں داخل ہوتا ہے, نہیں حتیٰ سکرات موت کے وقت, عین موت کے وقت, عین احزاب کے وقت پنجتن اس کے سرانے پہنچ جاتے ہیں. صرف ملائک کائنات نہیں پہنچتے, رسول اللہ بھی آ جاتے ہیں, علی ابن ابی طالب بھی آ جاتے ہیں. صرف وہ نہیں آتے, شہزادی کائنات فاطمہ الزہرا بھی آ جاتی ہے, مولا حسن و حسین بھی آ جاتے ہیں. کیا خوبصورت سفر ہے, کیا خوبصورت سفر ہے. ہمارے دوست جن کی والدہ کا انتقال ایک سال پہلے ہوا, اور ان کی والدہ نے اپنے بچوں سے کہا تھا, بچے رو رہے تھے ان کی موت سے پہلے, کہا روتے کیوں ہو, کیا تم یہ نہیں چاہتے کہ میں جا کے شہزادی کائنات سے ملوں, کیا تم یہ نہیں چاہتے کہ میں جا کے حسین کا دیدار کروں, میں حسن مجتبیٰ کا دیدار کروں, میں علی مرتضیٰ کا دیدار کروں. یہ معرفت کی منزل ہے, یہ شناخت کی منزل ہے. اللہ نہ صرف عالم برزخ میں, اس عالم دنیا میں بھی ہمیں ان کی ضرورت ہے. شفاعت محدود نہیں ہے عالم قیامت تک, شفاعت کی ضرورت ہمیں عالم برزخ میں بھی ہے, عالم دنیا میں بھی ہے. اسی لیے جہاں جہاں کسی مومن کی ضرورت کو ضرورت ہو, علی ابن ابی طالب کی مولا بھی پہنچ جاتے ہیں, مولا حسین بھی پہنچ جاتے ہیں, کوئی حد نہیں ہے ان کے یہاں. حدیث کے جملے ہیں کہ عالم محشر میں شہزادی کائنات وارد ہوں گے, سارے انبیاء سر جھکا دیں گے, اولیاء سر جھکا دیں گے, جتنے لوگ ہوں گے سر جھکا دیں گے. ایسا نہیں ہے کہ وہاں عالم تشریح ہو, اختیار ہو, سر جھکائیں نہ جھکائیں, عالم تکوین ہے, سر جھکا دیے جائیں گے. اللہ سر جھکا دیے جائیں گے. کیوں؟ اس لیے کہ زہرا آ رہی ہے. سیدہ سے پوچھا جائے گا, سیدہ کیا چاہتی ہیں آپ؟ سیدہ کے ہاتھوں میں ایک خون آلود کرتا ہوگا. کچھ علماء نے یہ بھی کہا سیدہ کے ہاتھ میں دو بریدہ دست بھی ہوں گے. پر کہیں گے پروردگار مجھے کچھ نہیں چاہیے سوائے اس کے کہ تو میرے چاہنے والوں کو بخش دے, تو میرے بچوں کے ماتمداروں کو بخش دے. بس میں صرف اتنا چاہتی ہوں, آواز آئے گی زہرا میں نے بخش دیا, تیرے کسی بھی چاہنے والوں پر عذاب نہیں آئے گا, میں نے بخش دیا, میں نے بخش دیا. تو بس کس بات کا ڈر ہے؟ کیوں ہمیں پریشانی ہے؟ جن مرحومین کے لیے آج کی مجلس ہے, بطور خاص جس مرحومہ کے لیے آج کی مجلس ہے, ہمیں یقین ہے کہ وہ بخش دی گئی ہے. زہرا میزبانی فرما رہی ہے. آج وہ آج بطور خاص مہمان فاطمہ زہرا, اس لیے کہ ان کی مجلس ہو رہی ہے, ان کی مجلس ہو رہی ہے. اللہ ایک واقعہ اور پھر اسی کے ذریعے سے مسائل. یہ واقعہ خود مصیبتوں سے بھرا ہوا ہے. کہا کہ جرمنی کے بہت بڑے عالم دین یہ واقعہ نقل کرتے ہیں کہ جرمنی سے میاں بیوی تشریف لائے مشہد مقدس آیت اللہ میلانی کے حضور. کہ آیت اللہ صاحب, ہم مسلمان ہونا چاہتے ہیں, ہم مومن بننا چاہتے ہیں. کہ وجہ کیا ہے؟ کہ ہماری ایک بچی ہے جس کی عمر زیادہ نہیں تھی, وہ گری, اس کا پہلو زخمی ہو گیا, اس کی پسلیاں ٹوٹ گئیں. ہم جس ڈاکٹر کے پاس گئے, اس ڈاکٹر نے ہمیں جواب دے دیا کہ بچی بچ نہیں سکتی, اس کے زخم بہت گہرے ہیں. اس قدر شدید زخمی تھی یہ بچی کہ کروٹ نہیں بدل سکتی تھی. لیکن ہمارے گھر میں ہماری خادمہ مسلمان تھی, مومنہ تھی, اس کا نام ہی سیدہ تھا, بی بی سیدہ. اس نے ہم سے کہا, ہماری بچی سے کہا کہ ہمارے یہاں جب سارے ڈاکٹرز جواب دے دیتے ہیں نا, تو پھر ہم ایک اور ڈاکٹر کے پاس جاتے ہیں. کہ اس ڈاکٹر کا نام کیا ہے؟ کہ اس ڈاکٹر کا نام فاطمہ زہرا ہے. اس طبیب کا نام فاطمہ زہرا ہے. وہ کون فاطمہ زہرا؟ وہ فاطمہ زہرا خود جس کی پسلیاں ٹوٹ چکی تھیں, وہ پہلو شکستہ فاطمہ. بس اس بچی سے کہا, تم مسلسل اگر کچھ کہہ بھی نہیں سکتی نا, دل میں سوچا کرو, بس یہی نام دل میں لیا کرو. کون؟ فاطمہ پہلو شکستہ, فاطمہ پہلو شکستہ. یہ سیدہ خود صحن میں آ گئی. کا آخری دن چل رہے تھے, یہ سیدہ خود صحن میں آ گئی, آسمان تلے بیٹھ گئی, مسلے پر مسلسل دعا کر رہی ہے. یہ شہزادی, اے بی بی میں نے ان سے کہا ہے آپ کون ہیں؟ میری کوئی آبرو نہیں ہے, میری کوئی عزت نہیں ہے, میں گنہگار ہوں, مگر آپ کا وسیلہ ہے, صدقہ آپ کا ہے. اب مسلسل یہ دعا کر رہی تھی کہ ایک دم سے اس بچے کی آواز آئی, فاطمہ پہلو شکست. وہ بچی جو کچھ بول بھی نہیں سکتی تھی, شفا پا گئی. اللہ اللہ اکبر, کیسے ممکن ہے؟ اس دنیا میں شہزادی ہماری مدد کریں, اس دنیا میں نہ کریں, غیروں کی مدد کریں, ہماری مدد نہ کریں. آئیں سب مل کر پرسا دیتے ہیں رسول اللہ کو, مولا کائنات کو. یا
یا زہرا
कि सितमगर ने तोड़ दी पसली, हाँ किसने तागीन के रिसालत की, किसने पहलू को कर दिया जख्मी, कि सिर्फ 18 बरस उम्र है मगर खुद चल नहीं सकती, दीवारों का सहारा लेते कोई काम हो तो आवाज देती है ज़ैनब, खुद कोई काम नहीं कर सकती और चंद वो मलहूम जब आए उनकी तरफ देखना नहीं चाहती थी, मगर इतनी ज़ईब हो चुकी है कि रुख फेर नहीं सकती, आवाज दे आसमा मेरी मदद करो, वक्त ये कैसा गया बीबी अश्के खुरो रहे खे हैदर भी, अरे बातें दीवारों दर मुसीबत में था तुम्हारी ज़बान पे या मेहंदी, या ज़हरा जब गिरी तो आवाज दी, पहली मर्तबा आसमान को पुकारा, दूसरी मर्तबा जब अली की गर्दन में रस्सियां बांधी गई, जरा सामने आई शहीद विलायत जालिमों ने ऐलान किया, मुहद्दिस कबीर कहते हैं जिसके हाथ में जो कुछ भी था वो ज़हनाब बरसाना शुरू किया, अरे कोई मियां में तलवार से मारता था, कोई ताज़ियाने से मारता था, इस मर्तबा जब गिरी अजमा को आवाज नहीं दी, अपने बाबा को आवाज नहीं दी, मुश्किल कुशा को आवाज नहीं दी, रोकर कहा महदी मेरे लाल महदी جملے آخری جملے چند بنا ستے ہیں جو زہرا زینب و سکینہ تک پہنچی ہیں, فضیلتیں بھی پہنچی ہیں مصیبتیں بھی پہنچی ہیں. زہرا کہتی ہیں جب میں گری تو منہ کے بل زمین پہ گری, گیارہ محرم کا جب زینب اوٹ سے گری ہاتھ پس گردن بندے ہوئے